पति गुंजी आयो गाँव शहर
सबको
आवाज हामी सबैको
गीत गजल कविता हाइकु कथा लघु कथा र स्रष्टा परिचयको संगम
कार्यक्रम साहित्य सिर्जना
जो भुल्न सक्छ त्यो ओइलाउँछ पनि जो ओइलाउँदैन त्यो भुल्न पनि सक्दैन नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्य सिर्जना र साहित्य सिर्जनामा मैले कार्यक्रमको सुरुवातमा जो भुल्न सक्छ त्यो ओइलाउँछ पनि जो ओइलाउँदैन त्यो भुल्न पनि सक्दैन विलियम शेक्सपियरको बनाएले उठान गरे शान्ति र विकासका लागि रेडियो मलमला 88.6 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम साहित्य सिर्जना र साहित्य सिर्जनाको लागि प्राविधिक नरेश चौधरी र म हुँ सुरज थापा प्रत्येक हप्ताको शनिबार 8:30 देखि 9 बजेसम्म आउने एकमात्र साहित्यिक कार्यक्रम रेडियो मलमला 88.6 मेगाहर्जमा आउने गर्छ र कार्यक्रम साहित्य सिर्जनामा हामीले साहित्यसँग सम्बन्धित विभिन्न सिर्जनाहरूलाई उठान गर्ने गर्छौं गीत गजल मुक्तक कविता हाइकु कथा लघु कथा लोक कथा संस्मरण पुस्तक परिचय स्रष्टा परिचय र पछिल्लो क्रममा साथीहरूको सल्लाह अनुसार साहित्यिक समाचारलाई पनि स्थान दिनुपर्यो भन्नुभएको छ तर साहित्यिक समाचारलाई स्थान अझैसम्म दिन सकिएको छैन किनभने तपाईँहरूको सल्लाह सुझाव लिने क्रम जारी छ र कार्यक्रममा विभिन्न साहित्यिक सिर्जनाहरूलाई हामी उठान गर्ने गर्छौं विभिन्न साहित्यिक रचनाहरूलाई हामी स्थान दिने गर्छौं र विभिन्न श्रृङ्खलाहरू योभन्दा अगाडिका श्रृङ्खलाहरू सुनिसक्नु भएको छ त्यसले पनि आजको श्रृङ्खलाको पहिलो सिर्जना उठान गर्दैछु स्रष्टा हुनुहुन्छ ओम क्षितिज र उहाँको सिर्जना रहेको छ मुक्तक म झापाली हुँ म रोलपाली हुँ म दोलपाली हुँ म स्याङ्जाली हुँ म झापाली हुँ म रोलपाली हुँ म दोलपाली हुँ म स्याङ्जाली हुँ म पहाडको हुँ म तराईको हुँ म मधेसी हुँ म हिमाली हुँ म झापाली हुँ म रोलपाली हुँ म दोलपाली हुँ म स्याङ्जाली हुँ म पहाडको हुँ म तराईको हुँ म मधेसी हुँ म हिमाली हुँ चाहे जनजाति भन या आदिवासी भन चाहे जनजाति भन या आदिवासी भन चाहे दलित या उत्पीडित भन म जहाँ रहे पनि म जहाँ रहे नि म जहाँ पुगे नि यो मनले यही भन्छ म नेपाली हुँ म जहाँ रहे नि म जहाँ पुगे नि यो मनले भन्छ म नेपाली हुँ यो मनले भन्छ म नेपाली हुँ श्रष्टा ओम क्षितिजको सिर्जना थियो मुक्तक र अब लिँदैछु श्रष्टा दीप पुन दीप अधेरी स्रष्टा दीप पुन दीप अधेरीको सिर्जना लिँदैछु गजल मेरी सानी भनिदिँदा लजाएर के गरे मेरी सानी भनिदिँदा लजाएर के गरी भुइँतिर झिझो सिन्का नचाएर के गरी भुइँतिर झिझो सिन्का नचाएर के गरी आऊ बस मेरो सामु भन्न मात्र के खोजे थिए आऊ बस मेरो सामु भन्न मात्र के खोजे थिए ओठ टोकी औलाहरू चलाएर के गरे ओठ टोकी औलाहरू चलाएर के गरे नयनको भाका बोली ओठहरू बन्द राख्छे नयनको भाका बोली ओठहरू बन्द राख्छे सामु पर्दा ठिक कपाल कनाएर के गरे सामु पर्दा ठिक कपाल कनाएर के गरे मनभरि माया राखी पर पर जाने तिमी मनभरि माया राखी पर पर जाने तिमी भेटु भनी पछि लाग्दा सताएर के गरे भेटु भनी पछि लाग्दा सताएर के गरे रिसाएको बहानामा मैले पनि टाढा जाँदा रिसाएको बहानामा मैले पनि टाढा जाँदा मोती दाना आँसुहरू खसाएर के गरे मोती दाना आँसुहरू खसाएर के गरे श्रष्टा दीप पुन दीप अधेरीको सिर्जना थियो गजल र अर्को सिर्जना लिँदैछु र श्रष्टा हुनुहुन्छ मिलन मोक्तान र उहाँको सिर्जना रहेको छ गीत नरुनु प्यारी दिनरातै सम्झे नलिनु है पिर नरुनु प्यारी दिनरातै सम्झे नलिनु है पिर सालभरको कमाई पठाएको छु है साहुको ऋणतिर सालभरको कमाई पठाएको छु है साहुको ऋणतिर बाहिरी काम अरबको घाम पचाउने गाह्रो भयो बाहिरी काम अरबको घाम पचाउने गाह्रो भयो थोरै छ तलब महँगी चर्को बचाउने गाह्रो भयो अरबको गर्मी मालिकको गिरगिर छैन है मनतिर सालभरको कमाई पठाछु है साहुको ऋणतिर सालभरको कमाई पठाएको छु है साहुको ऋणतिर नमरी बाँचे कालले साँचे भेटुन्छ कुनै दिन नमरी बाँचे कालले साँचे भेटुन्छ कुनै दिन जनताडा हुँदा या धेरै आउने किन हो छिन्छिन जनताडा हुँदा या धेरै आउने किन हो छिन्छिन मुस्लिमको देश पूजा पाठ गर्न छैन है मन्दिर सालभरको कमाई पठाएको छु है साहुको ऋणतिर सालभरको कमाई पठाएको छु है सालभरको ऋणतिर नरुनु प्यारी दिनरातै सम्झी नलिनु है पिर नरुनु प्यारी दिनरातै सम्झी नलिनु है पिर सालभरको कमाई पठाएको छु है साहुको ऋणतिर नरुनु प्यारी दिनरात सम्झी नलिनु है पिर सालभरको कमाई पठाएको छु है साहुको ऋणतिर सालभरको कमाई पठाएको छु है सालभरको ऋणतिर श्रष्टा डिप श्रष्टा मिलन मोक्तानको सिर्जना थियो गीत र अब लिँदैछु अर्को रचना उठान गर्दैछु अर्को सिर्जना र श्रष्टा हुनुहुन्छ सन्ध्या भण्डारी र उहाँको सिर्जना रहेको छ कविता र कविताको शीर्षक छ तिमी हराउन हुँदैन दाई बाआमाको मुटु भत् बाआमाको मुठु भल्किएको ओल्लो पल्लो घर तल्किएको र नेताहरूको बुद्धिमा आगो सल्किएको देखेर छतपन्दिँदै निस्सासिँदै अनि भक्का दिँदै पलभरको आफ्नै निर्णयले नाउँ गाउँ र ठाउँबाट उजिलिएका मेरा दाई आजसम्म कहाँ के गर्दैछौ तिमीले घर छाडेका दिनदेखि यता बा आमाले खुन बिर्सियो भन्दैछन् तिम्रा सङ्गीले गुण बिर्सियो भन्दैछन् यता देशले नुन बिर्सियो भन्यो होला यो बेला मैले के बिर्सियो भनौँ तिज तिहारको धुन बिर्सियो भनौँ यो दाजु बहिनीले आँगनमा बसेर निहालेका गगनका जुन बिर्सियो भनौँ या कुनै केही बिर्सिएको छैन मेरो दाईले मात्र अरबको खाडीमा पसेर कतारको जेलभित्र पसेर या गास बासविहीन भए इराकको सडकमा बसेर सम्झन नभ्याएको मात्र हो या भनौँ घर आफन्त र देश सम्झन सक्ने तिम्रा स्मृतिका झ्याल र ढोकाहरू बालुवा सिमेन्ट र इट्टा राखेर पुरिदिएका छन् स्वार्थी र जालीहरूले थुनिदिएका छन् कपटी र पापीहरूले खै दाई के भनेर चित्त बुझाउ म आफ्नो के भनेर चित्त बुझाइ दिउँ बा आमा तिम्रा सङ्गीको अनि तिम्रो त्यो देशको दाई आज देश डगमगाई रहेछ, विदेशका आँखा रगमगाई रहेछ, सर्पले पोखरीको छेउमा भ्यागुटालाई ढोकेर बसे झैं देशले पोखरी छाड्न साथ चपाउन र निल्न तयार छन् छाडेका सर्पहरू। यति बेला तिमी जस्ता बलवान बुद्धिवान युवा पुस्ताको खबरदारी पुगेन भने देशमा देशलाई जे पनि हुन सक्छ, जसले पनि छुन सक्छ, देशका सात सिमानाहरू मेटिन सक्छन्। देशका भग्नाशेषहरू देखेर त के छामेर पनि नपाउन सक्ने तिमीले देशभित्रको माटो, देश छिर्ने बाटो र देशमा खाने गुन्द्रुक ढिँडो अनि आटो खोजेर पनि नपाउन सक्छौ तिमीले। त्यसैले यो संकटकालीन प्रहरमा, यो आपतकालीन स्थितिमा तिमी हराउनु हुँदैन दाई, तिमी हराउनु हुँदैन, हो दाई, तिमी हराउनु हुँदैन। स्रष्टा सन्ध्या भण्डारीको सिर्जना रहेको थियो कविता हराउनु हुँदैन दाई। स्रष्टा सन्ध्या भण्डारीको सिर्जना तिमी हराउनु हुँदैन दाई पछि अर्को सिर्जना लिँदैछु। स्रष्टा हुनुहुन्छ रामशरण श्रेष्ठ र उहाँको सिर्जना रहेको छ गजल। मेहनत सब खरानी भयो, बेकारको जिन्दगानी भयो, बेकारको जिन्दगानी भयो। पैसा नै सबैभन्दा शक्तिशाली, इमानदारी त कहानी भयो। देखाओ ती खुल्ला प्रतिस्पर्धा भो, मजस्तालाई बेइमानी भो। सरकारी कोटा विदेशी शिक्षा, भ्रष्टको खल्ती राहदानी भयो। चाकडीकै रहेछ जमाना हेर्नुस्, हुने खानेलाई छानी छानी भयो। स्रष्टा राम शरण श्रेष्ठको सिर्जना थियो गजल। र अब अर्को सिर्जना उठान गर्ने क्रममा लिँदैछु स्रष्टा जेएल संघर्षको हाइकुहरू। मेरो बुटोल नुनहरूको भेलमा सुन भएछ तिम्रो जितमा हात लाग्यो रे सुन्न, पुरस्कारको अल्ल पहिलो माया अर्को नपाएसम्म तिमी मेरी हौ। गुरु दक्षिणा व्यवस्थापन र बिप्पा औलाको सत्ता। स्रष्टा जीएल संघर्षको केही हाइकुहरू पछि अब लिँदैछु स्रष्टा राजेन्द्र आचार्यको लोककथा र लोककथाको शीर्षक रहेको छ नम बुद्धको उत्पत्ति। अघि हिमालयको कोखमा तीन भाइ राजकुमारहरू थिए, तिनीहरूको बीचमा खुबै मिलो मत रहेछ। खाँदा बस्दा कहीँ घुम्न जाँदा पनि छुट्दिनै नरहेछन्। कसैले केही चीज कसैले दिए पनि बाँडेर खाँदा रहेछन्। कुनै एक राजकुमारले कहीँ कतै राम्रो र मिठो खानेकुरा पाए पनि एक्लै नखाई तीन भाइहरू बीच बराबरी बाँड्ने गर्दा रहेछन्। फेरि भाग रोज्दा छुच्चै नगरेर पहिला रोज्नेले सानो भाग समाउने गर्दा रहेछन्। एक दिन तीनवटै भाइ राजकुमारहरू घुम्न निस्के। जाँदा जाँदै हिरण्यगिरीको घनघोर जंगलमा पुगे। त्यहाँ उनीहरूले एउटा अनौठो घटना देखे। एउटी बगिनी र उसका डमरहरू कुइकिरहेका नजिकै गएर हेर्दा बघिनी बिरामी जस्तै देखे। दमरूले बघिनीका लाम्ता चुसिरहेका दूध नआएर होला सराप सुरूप पारेको नसुनिने। राजकुमारहरूलाई निकै नजिकै पाउँदा पनि बघिनी डुग्रिन्, घर घुर पनि गरिन्, जिब्रो निकालेर मुख मिठाउँदै आफू भोकले व्याकुल भएको संकेत जनाए। कान्छा राजकुमार बढी संवेदनशील र दयालु थिए, त्यसैले उनले बघिनीको नजिक गएर खुट्टो दिए। बघिनीले पहिला त्यो खुट्टो चाटी भोकले आत्तिएकीले करप्प खान मन लाग्यो, तर आइलागेको शिकारलाई तर्साइहाल्न पनि भएन। तसर्थ अलिकति टोकेर परीक्षा लिए। कान्छा राजकुमारले खुट्टो झन नजिकै पुऱ्याएर चुस्न दिए। बाघिनीलाई अब के चाहियो, करप्प खुट्टो टोकेर पहिला आफूले रगत चुसी रगतको गन्ध पाएर डमरूहरू पनि गोडा वरिपरि झुमे। राजकुमारले डमरूहरूलाई चुसाउन अर्को गोडा पनि दिए। प्रत्येक डमरूहरूले अर्को गोडा फोरेर चरप चरप पार्दै चुस्न थाले। राजकुमारहरूलाई असह्य पीड़ा भयो। राजकुमारलाई असह्य पीड़ा भयो। तथापि उनी दानी र दयालु हुनाले पीड़ा खटाएर रगत चुस्न दिए। ती साह्रै भगाएका बगिनी र दमरू रगतले मात्र के शान्त हुन्थे र मासु पनि कोपर्न थाले। कान्छा राजकुमार अब उभिन सकेनन्। उनलाई भावुन्न भयो। उनी गर्लममा ढले छटपटाउँदै मासु लुस्न दिए। दाजुहरूले भाइलाई छुटाउन बगिनी र दमरूहरूलाई लौराले पिटेर धपाउन खोजे। तर कान्छा राजकुमारले मानेनन्। उनले हात जोडेर विन्ती गरे, आदरणीय दाईहरू, कृपया मेरो त्याग र दानमा बाधा नपुर्याइदिनुहोस्। म प्राण दिन चाहन्छु, तर दान र त्यागबाट विमुख हुन चाहन्न। एकैछिनमा कान्छा राजकुमार बेहोश भए। दाजुहरू आफ्ना सहोदर भाइको त्यस्तो दर्दनाक अवस्था हेर्न नसकेर रुँदै विलाप गर्दै फर्के। यसरी कान्छा राजकुमारले आफ्नो शरीर अर्पेर भोको व्याकुल भएका बगिनी र दमरूहरूलाई बचाए। त्यस्ता अतुलनीय त्याग र दानको फलस्वरूप पनि नवबुद्धको रूपमा हिरण्यगिरीको काभ्रेमा प्रकट भएको विश्वास गर्न थालियो। ती महान त्यागको स्मृति स्वरूप काभ्रे पलाञ्चोकतिरका जनहरूले उनका हाडखोरको अवशेष राखे स्तूप बनाएर उपासना गर्न थाले। रूपन्देहीको लुम्बिनीमा जन्मेर कपिल वस्तुको बोध्योगयामा बोधिस्त प्राप्त गर्न सिद्धार्थ गौतम बुद्ध बनेपछि स्वयम्भू र नम बुद्धलाई पनि भेट्न आएका थिए रे। पछि त्यहाँ लामा र बौद्धाचार्यहरूद्वारा पूजापाठ गर्न थालियो। भक्तहरू मृतक आफन्तले मुक्तिको बाटो पाउने विश्वासमा प्रत्येक बुधबार दर्शन गर्न जान थाले। वैशाख पूर्णिमा ऋषि तपर्षी तथा कार्तिक शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि मेला लगाउने गर्न थाल्यो। पारिपट्टि उत्पन्न शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि मेला लगाउन थाल्यो। पारिपट्टि उत्पन्न सिद्धि जलको धारोमा नुहाउने वा शिरमा जल लगाउने तथा स्तूपको पालबाट हेरेमा पुण्य आत्मा पीड़ितहरू देखिने विश्वास गर्न थाल्यो र लोककथा नवबुद्धको उत्पत्ति स्रष्टा राजेन्द्र आचार्य। श्रष्टा राजेन्द्र आचार्यको लोककथा थियो नवबुद्धको उत्पत्ति। अब लिँदैछु श्रष्टा नारायण फुयालको सिर्जना र सिर्जना रहेको छ कविता र कविताको शीर्षक छ चिट्ठी। तिम्रो लागि एउटा चिट्ठी लेखे थिए दिन सकिन। चिट्ठीभित्र तिम्रो लामो बालको कुरा थियो, पोहोर सालको कुरा थियो, मैले मन पराएको तिमीलाई भन्न डराएको सबै थियो। दिन्छु भन्दै कहिले गोजीमा राख्छु, कहिले सिरानी मुनि च्याप्छु। फाटिसक्यो तर वर्षा आयो गयो, हिउँद आयो गयो, हेमन्त र बसन्तहरू ऋतु बनेर रित्तिए। गुलाबका पत्र पत्रहरू हावामै उडेर हराए। तिमी पनि गुलाबका पत्रसँगै उड्यौ र हरायौ, तर तिम्रो चिठी अझै गोजीमै छ। दिन्छु भन्छु तर यति बेला तिम्रा सपनाहरू पूरा भइसके होलान्। बंगाल गाडी श्रीमान र छोराछोरी, तर प्रिया मेरा सपनाहरू अझै यही गोजीभित्रै छन् चिठीमा, यही गोजीभित्रै छन् चिठीमा। दिनदिनै झिक्छु पढ्छु, सपना बाँड्ने कुराहरू चिठीमै थिए, तर के गर्नु मैले तिमीलाई दिनै सकिन। स्रष्टा नारायण फुवालको सिर्जना थियो कविता र कविताको शीर्षक थियो चिट्ठी। र लिँदैछु अब स्रष्टा नारायण फुवालको सिर्जना चिट्ठी कविता चिट्ठी शीर्षकको कविता पछि अब लिँदैछु अर्को सिर्जना। र अर्को सिर्जना रहेको छ स्रष्टा सरोज भण्डारीको गजल। भोकमरीको मार सही कति बस्छौ सर्वहारा, भोकमरीको मार सही कति बस्छौ सर्वहारा, अझै अत्याचार सही कति बस्छौ सर्वहारा, अझै अत्याचार सही कति बस्छौ सर्वहारा। साहुका ती भारी बोकी नामले छाप निधारमा, साहुका ती भारी बोकी नामले छाप निधारमा, अझै पनि भार सही कति बस्छौ सर्वहारा, अझै पनि भार सही कति बस्छौ सर्वहारा। पसिनाको मोल तिमीले कहाँ कहिले पुरा
पायो पसिनाको मोल तिमीले कहाँ कहिले पूरा पायो लुटको व्यापार सही कति बस्छ सर्वहारा लुटको व्यापार सही कति बस्छ सर्वहारा उठ ज्यामी कुल्ली सबै हक खोजी लिनुपर्छ उठ ज्यामी कुल्ली सबै हक खोसी लिनुपर्छ जीवनभरि हार सही कति बस्छ सर्वहारा जीवनभरि हार सही कति बस्छ सर्वहारा स्रष्टा सरोज भण्डारीको गजल पछि र अब लिँदैछु अर्को रचना र स्रष्टा हुनुहुन्छ ओ हेनरी र अबको सिर्जना रहेको छ लघुकथा र लघुकथाको शीर्षक रहेको छ अन्तिम पात हिउँदको सितुरोसँगै निमुनियाले दर्जनौ शिखर फसाउँदै अगाडि बढ्यो यसमा जोन्सी बच्न सक्ने कुरै थिएन ऊ शयन कक्षको झ्यालबाट अर्को घरको पर्ख्यालमा निहाल्दै थिए सामान्य परीक्षणपछि रूम पार्टनर सियोललाई डाक्टरले बाहिर बोलाए दसमा एक सम्भावना बाँच्ने इच्छा जागृत भएमा सम्भावना दोब्बर हुन्छ काममा ध्यानमग्न भएर भएकै बेला मालिन आवाज आयो जोन्सी झ्यालतिर हेर्दै उल्टो गर्दै थिए वाह बाह्र एघार के गन्दैछौ तीन दिन अघि गन्दा गन्दै टाउको दुख्यो ऊ अर्को गयो अब पाँचवटा मात्र बाँकी छ जब अन्तिम पात खस्छ अनि म पनि जान्छु डाक्टरले भनेर बकवास मलाई उज्यालो चाहियो भित्र भोलि चित्र भोलि नै दिनु छ झ्यालमा बोर्ड राख्नु तिमी सुत काम सकिन साथ भन है त्यो अन्तिम पात खसेको हेर्छु सुत म बुढो बर्मिनलाई नमुना बन्न बोलाउँछु म एक मिनटमा आएँ हलचल नगर्नु बुढो बर्मन भुइँतलामा उनीहरूकै पछाडिको कोठामा बस्ने एक चित्रकार थियो साथी नागिसकेको बर्मन चित्रकारको क्षेत्रमा असफल थियो चालिस वर्षदेखि सर्वोत्कृष्ट चित्र बनाउने धुन तर सुर गरेको थिएन सियुलले बर्मनलाई जोन्सीको कुरा सुनाए ऊ सोचनीय भयो भोलिपल्ट बिहान उठ्न साथ जोन्सीका आँखा ती पात भएतिर गए अझै पनि एउटा पात त्यही थियो साँझ अबेरसम्म जोन्सी हेरिरहे राति पानीसँगै हावा पनि चल्यो भोलिपल्ट बिहान पनि त्यो पात जिउका त्यो थियो जोन्सीले तात्तातो सुप पिउने चाहना गरे दिउँसो डाक्टरले भन्यो सम्भावना अब अलि बलियो छ राम्रो हेरचाह र स्याहार सुसार गर्नु तल बर्मनलाई पनि निमोनिया भएछ बुढो मान्छे बाँच्ने सम्भावना छैन भोलिपल्ट अब खतरा छैन तिमीले जित्यौ अब खतरा अब खानपानमा ध्यान दिनु सबै ठिक छ शिव जोन्सीलाई भन्दै गए दुई दिनदेखिको बिरामी बुढो बर्मन आज मरेछन् चिसोको कक्रक्क भएको अवस्थामा चिसो जुत्ता र चिसो कपडासहित तल भुइँमा फेला परेका थिए त्यस्तो चिसो राति कहाँबाट आएको कसैले पत्तो पाएन उनको शरीरसँगै एउटा बलिरहेको टर्च हरियो र पहेँलो रङ मिसिएको कुची र प्लेटका साथै भर्याङ पनि सङ्गीत थिए त्यो पात किन झरेन हेर त त्यो त बर्मनको सर्वोत्कृष्ट चित्र पो रहेछ बर्मनको सर्वोत्कृष्ट चित्र पो रहेछ स्रष्टा ओ हेनरीको लघुकथा अन्तिम पात र कार्यक्रमको हामी अन्तिम अन्तिमतिर आइसकेका छौँ र कार्यक्रमको अन्तिममा आजको यो श्रृङ्खलामा मैले तपाईँलाई केही संक्षिप्त जानकारी गराउन चाहन्छु र आजको श्रृङ्खलामा हामीलाई स्रष्टा परिचय गर्नेछौँ र स्रष्टा परिचयको बारेमा जानकारी गराउनेछौँ र आजको स्रष्टा परिचयमा हुनुहुन्छ स्रष्टा हास्य व्यङ्ग्यकार भैरव अर्याल खेमकुमारी अर्याल र होमनाथ अर्यालको कोखबाट विक्रम सम्मत 1953 असोज 5 गते ललितपुरको कुपुन्दलमा जन्मिएका हुन् भैरव अर्याल नेपाली साहित्यमा कहिलेका साहित्यकार अर्यालको प्रसिद्धि चाहिँ हास्य व्यङ्ग्य शैलीमा नै बढी छ नेपाली साहित्यका बेजुर प्रतिभा हुन् हास्य व्यङ्ग्यमा शिखर श्रेष्ठको सम्मान पाएका छन् उनले नेपाली हास्य व्यङ्ग्य र भैरव अर्याल एकअर्का सँग अभिन्न भएर गाँसिएका छन् उनका काउकुती जयबुढी गलबन्दी इतिश्री दश अवतार टेढो एना कारिन्दाको दिनचर्या हास्य व्यङ्ग्य लोकप्रिय कृतिहरू हुन् भैरवले सुरुमा संस्कृति पढे गोकर्णकै जागिरदार बद्रीनाथ आचार्यको नक्सामा डेरामा बसेर उनी भान्से भएका थिए संस्कृतिको सम्पूर्ण मध्यमा परीक्षाको फर्म भर्न भारू 10 रुपियाँ लाग्थ्यो भैरवलाई त्यति जुटाउन हम्मे हम्मे पर्यो उनी एउटा जुक्ति झिके। त्यति बेला युवराज महेन्द्रलाई उनले फर्म भर्न रकम माग्दै कवितामा बिन्ती पत्र लेखेर नारायण हितेनमा पठाए। एक दिन एउटा घोडचढी सिपाही नक्सल चार ढुङ्गेमा आएर भैरव प्रसाद अर्चेल भन्ने को हो, कहाँ बस्छ भन्दै खोज्न थालेछ। छिमेकीहरूले डेरा बटाएपछि सिपाहीले घोडा कड्काउँदै भैरव कहाँ पुगेर भनेछ, म नारायण हिटीबाट आएको, अब सातो पुत्लु हुँदैछ। युवराजलाई त्यस्तो पत्र लेखेकोमा पक्रन आएछ, अब ठुनामा दण्ड सजाय परिने भयो भनेर थुर्रो कामेका थिए भएर पर्याल। घोडाबाट ओर्लेर सिपाहीले एउटा खाम दिएर बुझेको सही गराएछ। भरपाईको कागजमा हात कमाउँदै खाम खोलेछन् भैरवले। त्यहाँ फर्म भर्ने रकमसहित पढाइका सफलताका निम्ति शुभकामना समेत लेखेर पठाएका रहेछन् युवराज महेन्द्रलाई। अपार खुसी र उमङ्ग छायो भैरवमा। तर फर्म उनले भरे, जाँच दिए, परीक्षा पनि उत्तीर्ण गरे र त्यति बेला नक्सल संस्कृतिमै विख्यान विद्वान भेषराज रेग्मीका पढ्न जान्थे उनी र नेपाली पत्रकारितामा पनि भैरवको योगदानबाट लाभान्वित भएको छ। उनले हालखबर दैनिकबाट पत्रकारिता सुरु गरे, पछि गोर्खापत्रको सम्पादन समूहमा रहे। मधुपर्कलाई स्तरीय बनाउन निकै खटे। रचना पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। साहित्य र पत्रकारिता विविध क्षेत्रमा उनले प्रतिभा छरिए पनि हास्य व्यङ्ग्यमा चाहिँ उनलाई सिद्धि नै प्राप्त भएको मानिन्छ। हास्य र व्यङ्ग्यको विशिष्ट संयोजन राष्ट्रिय अन्तर्राष्ट्रिय विसङ्गति र विरोधाभासप्रति कठोर प्रहार गर्न खप्पिस मानिन्छन्। आफ्नै मौलिक उखान टुक्कालाई सही प्रयोग गर्दै कहिल्यै असङ्गत नथारिने विषयको सफल छनौट जस्ता विषयले नै भैरवलाई हाँस्य व्यङ्ग्य अतुलनीय बनाएको थियो। नेपाली साहित्यका पारखी पाठकहरूबाट यिनै कारणले हाँस्य व्यङ्ग्यका श्रापिक शिल्पी भन्ने मान्यता कमाएका थिए भैरव अर्यालले। र आधुनिक नेपाली साहित्यमा यस्ता चहकिला तारा भैरव अर्यालको निधन दुःखद भयो। 2033 असोज 19 गते राति काठमाडौँको गोकर्णको फूलबाट हाम फालेर आत्महत्या गरी बागमतीमा जीवन बिर्साएका थिए भैरव अर्यालले। स्रष्टा परिचयमा हास्य व्यङ्ग्यकार भैरव अर्यालको यो स्रष्टा परिचय सँगसँगै हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ र कार्यक्रम यहाँलाई कस्तो लागेको छ र कस्तो बनाउँदा अझै राम्रो हुन्छ, अझै सुन्दर तरिकाले अगाडि बढाउन सकिन्छ, यसको बारेमा तपाईँले प्रतिक्रिया सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम साहित्य सिर्जना, रेडियो मलमला 88.6 मेगाहर्ज, परवा एक मुर्गिया। यहाँले इमेल पनि पठाउन सक्नुहुन्छ। मेरो रचना यो साहित्य सिर्जना कार्यक्रम मार्फत बातचित होस् भन्ने लाग्छ भने यहाँले मेल पनि गर्न सक्नुहुन्छ। मेलको लागि रेडियो मलमला @gmail.com मेल गर्न सक्नुहुन्छ भने यहाँले फेसबुक युज गर्नुहुन्छ भने www.facebook.com/साहित्य सिर्जनामा गएर लाइक गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। यति जेलसम्म सुनेर साथ दिनुभयो यसलाई विशेष विशेष धन्यवाद। र www.चिसापानी.com blogspot.com सहयोग गर्ने साथी राम शरण श्रेष्ठलाई विशेष धन्यवाद दिँदै र विशेषतः धन्यवाद नरेश चौधरीलाई दिँदै आजको श्रृङ्खलाबाट म सुरज थापा मगर पनि बिराउँछु। हवस् त, नमस्कार, शुभ साता, साहित्यिक अभिवादन।
रेडियो मनमला 88.6 मेगाहर्ज, आवाज हामी सबैको।